नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै, आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोटे एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको सोमबार र शुक्रबार बेलुका 36 बजेर पुनः प्रसारण मङ्गलबार र शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र गलकोट एफएम मोबाइल एप मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट। यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन संवाद रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर जातीय समता समाज गण्डकी प्रदेशका उपाध्यक्ष खड्क विश्वकर्मासँग कुराकानी गर्नेछौँ। अब लागौँ उहाँसँग गरिएको कुराकानीतर्फ। खड्गसर तपाईलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद छ।
वर्तमान अवस्थामा समग्र रूपमा दलित समुदायको अवस्था कस्तो रहेको छ?
वर्तमान अवस्थामा दलित समुदायको अवस्था आंशिक रूपमा केही परिवर्तन भए जस्तो देखिन्छ र जातीय रूपमा भन्यो भने अझै पनि एउटा भेदभाव छुवाछुत अवस्था रहेको हामी महसुस गरिरहेका छौँ।
जातीय विभेद हिजो र आजमा तपाईँले कस्तो फरक पाउनुभयो?
हिजो र आज हिजोको अवस्थामा जातीय विभेद अत्यन्तै दण्डनात्मक अवस्थामा गुज्रिरहेको थियो, जसमा मानिस बीचमा कुनै छोई छिटो हाल्ने चलन थियो। एउटा चाहिँ कसैले खाएको भान्सा अथवा पानी छुयो भने छिटो हाल्ने चलन थियो, आज छिटो हाल्ने चलन हटेको छ र त्योभन्दा आंशिक रूपमा अहिले केही परिवर्तन भएर आएको हामी महसुस गरिरहेका छौँ।
दलित समुदाय भित्रै पनि विभिन्न किसिमका जातीय विभेदका घटनाहरू भइरहन्छन्, खासमा वास्तविकता के हो?
वास्तवमा भन्यो भने नेपालको इतिहासमा एउटा ब्रह्माण्डवादी सोच भएको कारणले दलित मात्रै होइन उच्च जाति बीचमा पनि एउटा जातीय भेद चरम रूपमा बढिरहेको हामी देखिरहेका छौँ। उच्च जातिमा पनि विभिन्न वर्गका मान्छेहरूले विभिन्न जातका मान्छेहरूले उच्च र निचको व्यवहार त्यो उच्च जातिभित्र पनि छ र दलित जातिभित्र पनि त्यो आपसमा जातीय विभेद छ भन्ने कुरा हाम्रो छर्लङ्ग एउटा सामाजिक चित्रणमा अत्यन्तै छर्लङ्ग महसुस भइरहेको छ।
यो समुदायभित्रमै भेदभाव भइरहँदा गैर दलितहरूसँग वा व्यक्तिहरूसँग विभेद अन्त्यको लागि र आफ्नो अधिकारको लागि सङ्घर्ष गरिरहँदा यो आफ्नै समुदायमा भेदभाव अन्त्य नभएको अवस्था छ, यसले कस्तो प्रभाव पार्दछ?
यसले साँच्चै भन्ने हो भने यो सरकार अथवा यहाँको व्यवस्था यहाँको चाहिँ तपाईँको राज्य सत्ताको कारणले गर्दा यस्तो प्रकारको भेदभाव भइरहेको अवस्था हामी महसुस गरिरहेका छौँ, जसले आज हामीले महसुस गर्न सक्छौँ कि 2020 सालमा कानुनले कुनै पनि एउटा दलित छैन छुवाछुत छैन भन्ने प्रकारको एउटा चाहिँ जाति उन्मूलन गरिसकेको अवस्थामा आज सम्पूर्ण जातिमा एउटा भेदभाव छुवाछुत र यहाँको चाहिँ परिवर्तन नभएको कुराको महसुस गरिरहेका छौँ र यसको लागि हामी विशेष गरेर यो जाति अन्त्य गर्नको लागि एउटा सांस्कृतिक सामाजिक एउटा चाहिँ राजनैतिक शैक्षिक हरेक प्रकारको सङ्घर्ष गर्नुपर्ने आवश्यकता देखिएको छ।
दलित समुदाय भित्रकै असमानता अन्त्य नहुनुको कारण के होला?
विशेष गरेर दलित समुदायहरू एक प्रकारले आर्थिक राजनैतिक सामाजिक क्षेत्रमा एउटा अचेत अवस्थामा रहेको छन् र सबैभन्दा ठुलो समस्या भनेको आर्थिक समस्या हो, जहाँनिर उनीहरूको एउटा सामाजिक समस्या पनि उत्तिकै छ, राजनैतिक समस्या पनि उत्तिकै छ। त्यस कारणले भावनात्मक रूपमा मान्छे मान्छेले गर्ने व्यवहार जुन किसिमको बिहेभ छ त्यो पनि एउटा अत्यन्तै नकारात्मक किसिमको छ। एउटा ठुलोले सानोलाई दबाउने, एउटा चाहिँ तल माथि ओरपर, एउटा चाहिँ धनीले गरिबलाई दबाउने यहाँको संरचना र यहाँको अवस्थाले त्यो बनाएको।
तपाईँले भन्नुभयो दलित समुदाय आर्थिक सामाजिक अनि राजनीतिक अवस्थाले अझै पछाडि परिरहेका छन्, उनीहरूलाई माथि ल्याउन के गर्न सकिन्छ?
विशेष गरेर उनीहरूलाई माथि ल्याउनको लागि सरकारले पनि केही रूपमा एउटा आरक्षणको व्यवस्था गरिरहेको छ र दलितहरूलाई माथि उठाउनु पर्छ। उनीहरू शैक्षिक आर्थिक र सामाजिक राजनैतिक सांस्कृतिक रूपमा तल छन् र उनीहरूलाई यहाँको एउटा व्यवस्थापनमा अगाडि सारेपछि उनीहरूको अवस्था माथि उठ्न सक्छ। जो यो देशका एउटा सृजनात्मक मान्छे यहाँका चाहिँ तपाईँको जस्तै संसारलाई सिगार्ने काम गर्छन् उनीहरूमा राम्रो किसिमको कला र सांस्कृतिक छ, उनीहरूमा सिप छ, त्यो सिपलाई सही ठाउँमा उपयोग गरेपछि उनीहरू माथि उठ्न सक्छन् भन्ने यहाँको सरकारले पनि बुझिरहेको छ। त्यस कारणले गर्दा हामीले त्यो रूपलाई नै प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ मलाई।
नेतृत्व तहमा दलित समुदायको पहुँच अहिले पनि पुगिरहेको छैन, यो पहुँच पुग्न नसक्नुको कारण के होला?
मुख्य रूपमा पहुँच पुग्न नसक्नुको कारण आर्थिक सामाजिक र राजनैतिक रूपले पछाडि पर्नु नै पहुँच नपुग्नु कारण हो र सबैभन्दा एउटा भूमिहीन दलितहरू अत्यन्तै भूमिहीन छन् र उनीहरूलाई एउटा आफ्नो हातमुख जोड्न पनि बाधा पुगेको अवस्थामा राजनीति गर्ने कुरा त धेरै परको कुरा हो सर।
जातीय विभेदका लागि बनाइएका कानुनहरू कतिको प्रभावकारी रूपमा कार्यान्वयन भएको पाउनु भयो या भएन?
जातीय एउटा विभेदको लागि बनाइएको कानुन एउटा व्यवहारमा लागू भएको छैन र केही आरक्षणको हामी भन्छौँ दलितहरूलाई 20% जनसङ्ख्याको आधारमा 20% आरक्षणको व्यवस्था गर्नुपर्छ र घाँसबासको कपासको पनि एउटा सरकारले ग्यारेन्टी गर्नुपर्छ र 20% आरक्षणमा दलितहरूलाई समावेश गर्नुपर्छ र उनीहरूको जुन एउटा सबै चिजको परिवर्तनको लागि त्यसले केही रूपमा एउटा राहत दिन्छ भन्ने हामीलाई महसुस भइरहेको छ र त्यसमा चाहिँ तपाईँको सरकारबाट पनि स्थानीय एउटा सरकारबाट त्यो हामी अझै पनि लागू नभएको कुरा पाइरहेका छौँ। एउटा अहिलेको परिस्थितिमा एउटा जनप्रतिनिधि, एउटा दलितहरूको पनि एउटा समावेशी एउटा भइरहेका छन्। दलित महिला, एउटा पिछडा वर्ग, एउटा सरकारले केही रूपमा कानून लागू गर्न खोजिरहेको अवस्था चाहिँ छ।
दलित समुदायको सशक्तिकरण गर्नको लागि के गर्न सकिन्छ?
विशेष गरेर दलित समुदायको सशक्तिकरण गर्नको लागि आज साँच्चै भन्ने भने शिक्षा क्षेत्रमा हेर्ने हो भने समुदाय एउटा चाहिँ तपाईँको समुदायमा आधारित विद्यालयमा सम्पूर्ण दलितका विद्यार्थीहरू मात्रै बनिरहेको अवस्था छ। साँच्चै भन्ने भने आज दलित र जनजातिले समुदायको एउटा चाहिँ तपाईँको शिक्षालाई आर्जन गर्ने ठाउँ ठलो भइरहेको छ एउटा। त्यस कारणले गर्दाखेरि आज त्यो शिक्षाबाट पनि अब हरेक क्षेत्रमा हरेक विभिन्न प्रकारको कोटाहरू हुन्छन्। त्यहाँ दलितहरूले पाउने एउटा चाहिँ तपाईँको निशुल्क शिक्षा हो। त्यस कारणले सरकारले एउटा चाहिँ तपाईँको 1-12 दलितहरूलाई निशुल्क शिक्षा प्रदान गर्नुपर्छ भन्ने किसिमको योजना छ। त्यसलाई पनि एउटा अत्यन्तै एउटा गम्भीरतापूर्वक लागू गर्दै एउटा दलित समुदायको एउटा विद्यार्थीहरूमा पनि त्यस्तो प्रकारको भावना र दलितलाई एउटा शैक्षिक एउटा उच्च शिक्षाको लागि पनि एउटा जुन किसिमको एउटा दलित कोटा छ त्यसमा पनि एउटा कुनै भेदभाव नगरिकन दलितले आफ्नो कोटामा अध्ययन गर्न पाउनुपर्छ भन्ने मलाई लागिरहेको छ।
निशुल्क शिक्षा भनौँ वा अन्य विभिन्न किसिमका सुविधाहरू सरकारले दिएको छ, यस्ता यी सुविधाहरूबाट पनि दलित समुदाय वञ्चित भइरहेका छन् भन्ने पनि सुनिन्छ, तपाईँ के भन्नुहुन्छ?
यो धेरै ठाउँमा वञ्चित भएको अवस्था हो। जुन ठाउँमा चाहिँ तपाईँको अलिकता बुजरुक दलितहरू छन्, अलिकता त्यसलाई आफूले व्यवहारमा पनि लागू गर्न चाहन्छन्, त्यस ठाउँमा त्यहाँबाट कोटा सजिलै पाइएको छ। होइन भने धेरै ठाउँको कोटाहरू उच्च जातिहरूले चाहिँ उपयोग गरेको पनि हामी देख्न सक्छौँ।
खासमा यो वञ्चित हुनुको कारण के हो, किन यसरी वञ्चित हुन्छ?
खासमा सबैभन्दा पहिलो कुरो त दलितको आफ्नै प्रकारको समस्या छ। त्यो दलितको समस्या भनेको अत्यन्तै एउटा अशिक्षा, एउटा अचेतन अवस्थामा र अहिलेको अवस्थामा पनि एउटा परिवर्तनकारी भूमिका खेल्न नसक्नुको पछाडि हरेक चिजबाट वञ्चित भएको हामी महसुस गर्न सकिरहेका छौँ।
समाजमा दलित भएकै कारण विभिन्न किसिमका अवहेलनाहरू खेपिरहनु परेको छ। के दलितका लागि बनाइएका कानुनहरू कानुनमा मात्र सीमित हुनुको कारण के हो?
खास गरेर दलितहरू स्वयं आफै आन्दोलित हुनुपर्ने जरुर छ र कानुनले मात्रै उनीहरूलाई त्यो आफ्नो अधिकारलाई सुनिश्चित गर्न सक्दैन। त्यस कारणले सबैभन्दा दलितहरूमा एकबद्धता र तपाईँको एउटा प्रभावकारी कार्यक्रम, जुन एउटा सरकारले दिएको कानुन, जुन एउटा व्यवहारमा लागू गरेर सबै दलितहरू एउटा चाहिँ तपाईँको एउटा संस्थागत रूपमा अगाडि बढ्दै एउटा आफ्नो अधिकारको लागि एउटा विधान सम्बद्ध कानुन सम्बद्ध अधिकारहरू सुनिश्चित गर्नको लागि हरेक प्रकारका सामाजिक आन्दोलनहरू, एउटा सांस्कृतिक आन्दोलनहरू, एउटा चाहिँ राजनीतिक आन्दोलनहरू चलाउनु पर्ने जरुर देखिन्छ।
दलित समुदायको हक हित र सशक्तिकरणको लागि जातीय समता समाज गण्डकी प्रदेशले वर्तमान समयमा के कस्ता नीति अवलम्बन गरेको छ?
वर्तमान अवस्थामा जातीय समता समाजले गण्डकी प्रदेशबाट जुन एउटा आजभन्दा धेरै पहिला अगाडिबाट एउटा सांस्कृतिक आन्दोलन अगाडि बढाउँदै एउटा सामाजिक आन्दोलन, सामाजिक क्षेत्रमा पनि एउटा चाहिँ मन्दिर प्रवेशका कार्यक्रमहरू, त्यस्तै सहभोजका कार्यक्रमहरू, एउटा हरेक स्थानमा एउटा जातीय उन्मूलनका कार्यक्रमहरू एउटा लागू गर्दै अगाडि बढिरहेको अवस्था अहिले हामी त्यही अवस्थामा छौँ।
जातीय समता समाज गण्डकी प्रदेशको स्थापना हुनुको आवश्यकता के हो?
विशेष गरेर सम्पूर्ण दलित जातिहरूलाई एकौँ एउटा चाहिँ एउटै झन्डामुनि गोलबन्द गरेर एउटा दलित जातिको मुक्तिको लागि, उत्पीडनको मुक्तिको लागि एउटा चाहिँ दलित जाति एउटा स्वतन्त्र जातीय लडाईँ मात्रै नभएर एउटा वर्गीय लडाईँमा एउटा दुखी गरिबहरूको साझा संगठन हो। यसले चाहिँ तपाईँको एउटा दुखी गरिबहरू, उत्पीडनमा परेका जनताहरूको न्यायको लागि निरन्तर रूपमा सङ्घर्ष गर्दै आइरहेको छ।
दलितहरूकै हक अधिकारका लागि विभिन्न सञ्जाल आयोग गठनहरू भइरहेको अवस्थामा तपाईँ समता समाज गण्डकी प्रदेशको उपाध्यक्ष हुनुहुन्छ। हिजोका दिनमा दलित समुदायलाई नेतृत्वले भोट ब्याङ्कको रूपमा प्रयोग गरेको भन्ने आरोप पनि लागिरहन्छ, तर अहिले यी गठन भएका यी सञ्जालहरू पनि प्रभावकारी रूपमा काम गर्न सकेनन् भन्ने छ, तपाईँ के भन्नुहुन्छ?
यसमा विशेष त अहिलेको परिस्थिति र पहिलाको परिस्थितिमा धेरै परिवर्तन छ, हुँदै आइरहेको छ र विशेष गरेर हामी के भन्छौँ भने अहिलेको वर्तमान परिस्थितिमा एउटा जातीय समता समाज लगायत विभिन्न प्रकारको दलित संगठनहरू छन् र ती दलित संगठनहरूले नितान्तै आफ्नो नेरी फेरीमा रहेर एउटा मार्गदर्शन, एउटा सिद्धान्त अथवा तपाईँको कार्यान्वयन गर्ने पक्षमा लागिरहेको छन्। विशेष गरेर दलितलाई तपाईँको प्रभावकारी कार्यक्रम, अब दलितहरूको दलित वर्गको लागि एकदम राम्रो प्रभावकारी कार्यक्रम बनाउने हो भने, सञ्चालन गर्ने हो भने एउटै प्रकारको नेतृत्व अथवा एउटै प्रकारको संस्थाले पनि अगाडि बढ्न सक्छ र त्यो प्रकारको संघ संस्थाले पनि न्यायको लागि सही प्रकारको ढोका घचघचाउन सक्दछ। भलै हामीलाई के लाग्छ भने हामीले सही प्रकारको सिद्धान्त र राजनीतिक हुँदाहुँदै पनि एउटा विभिन्न प्रकारको अवसरवादी चरित्र भएको कारणले गर्दा एउटा आफ्नो अवसरलाई खोज्दै एउटा चाहिँ आफ्नो चाहिँ मेन कुरा आफ्नो अवसरलाई राम्रो बनाउनु पर्छ भन्ने हिसाबले अगाडि बढिरहेका संघ संस्थाहरू धेरै छन्। त्यस कारणले म के भन्न चाहन्छु,
संघ संस्थाहरू धेरै भइरहँदा या भएमा जाति विभेद अन्त्य हुन्छ भन्ने लाग्छ, के लाग्छ हजुरलाई?
धेरै भएर मात्रै यो अन्त्य हुँदैन। एउटा राम्रो प्रकारको एउटा संस्था, राम्रो प्रकारको एउटा दर्शन, राम्रो प्रकारको एउटा चाहिँ तपाईँको संगठन भयो भने एउटै संगठनले पनि थुप्रै प्रकारको आमूल परिवर्तन गर्न सक्छ र धेरै संस्थाहरूले धेरै परिवर्तन गर्छन् भन्ने कुरा होइन। भलै उहाँहरूको एउटा सही प्रकारको एउटा आन्दोलनमा केही इट्टा थप्न सकिन्छ र धेरै प्रकारको एउटा संघ संस्थाहरू एनजिओहरूले थुप्रै दलितहरूको आवाजलाई उठाइरहेका छन्, तर उनीहरूको एउटा क्षणिक प्रकारको कार्यक्रम मात्रै हो र एउटा दीर्घकालीन कार्यक्रम, दीर्घकालीन एउटा सोच बोकेर एउटा आमूल परिवर्तनको लागि र त्यो होइन, त्यो संस्थाले चाहिँ एउटा क्षणिक समयको लागि संस्था रहनसम्म अथवा त्यहाँ केही एक प्रकारको नेतृत्व रहनसम्म त्यो हुनसक्छ, हाम्रो त्यो प्रकारको होइन, हामीले पुस्तौँ पुस्ताउँसम्म हाम्रो आन्दोलनलाई अगाडि बढाउनु पर्छ भन्ने प्रकारले काम गरिरहेका छौँ।
जातीय समता समाज गण्डकी प्रदेशले अहिले कस्ता खालका कार्यक्रमहरूलाई जोड दिएको छ वा सञ्चालनमा ल्याएको छ?
विशेष गरेर जातीय समता समाजले ऐतिहासिक कार्यक्रमलाई एउटा जोड दिइरहेको छ। साँच्चै भन्यो भने बाबुलुङ जिल्ला भनेको अत्यन्तै दलितहरूको एउटा चाहिँ वर्चस्व भएको र दलित आन्दोलनमा पनि अग्रपङ्क्तिमा रहेको जिल्ला हो। खास गरेर हामीले सर्वजित विश्वकर्म, भगत सर्वजित विश्वकर्मले 2004 सालमै जनै लाउनु पर्छ भनेर आन्दोलन गर्नुभएको थियो र उहाँलाई 6 सालमा एउटा जेलमा लगियो। त्यो एउटा आन्दोलन महत्त्वपूर्ण छ र अहिलेको परिस्थिति पनि बाबुलुङ जिल्लामा एउटा जातीय समता समाजले राम्रो प्रकारको संगठनको भूमिका खेलिरहेको अवस्था छ।
विभिन्न किसिमका सञ्जालहरूले गरेका कार्यक्रमहरूको प्रभावकारिता बारे वा सञ्चालनमा ल्याएका कार्यक्रमहरू बारे स्वयं यो दलित समुदाय नै बेखबर बनिरहेको छ, यसको कारण के हो?
विशेष गरेर स्थानीय निकाय हुँदै गर्दा व्यापक रूपमा हामी बेखबर बनिरहेका छौँ र हाम्रा साथीहरू पनि बेखबरमा हुनुहुन्छ र हाम्रो जनप्रतिनिधिहरूले पनि हाम्रो विषयमा, अब जस्तै दलित समुदायको विषयमा आधिकारिक रूपमा र एउटा चाहिँ व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गर्नु नसक्नुको पछाडि थुप्रै कार्यक्रमबाट वञ्चितमा हुनु परिरहेको अवस्था छ।
दलित अधिकारका लागि गठन भएका सञ्जालहरू दलित अधिकार भन्दा राजनीतिक संगठनको इकाइको रूपमा काम गर्न थालेको परिप्रेक्ष्यमा दलितका साझा अधिकार सुनिश्चित हुने इकाइहरू के छन्?
एउटा कुरा त सबैभन्दा पहिलो कुरो ठ्याक्कै हजुरले सोधेको अत्यन्तै महत्त्वपूर्ण प्रश्न छ। यो एउटा दलित जातिको लागि मात्रै नितान्त वर्गीय लडाई लड्नु पर्ने जरुर देखिन्छ। साँच्चै भन्यो भने दलितले मात्रै एउटा चाहिँ आन्दोलन छेडेर दलितले मात्रै चाहिँ तपाईँको सङ्घर्ष गरेर दलित मुक्ति हुने सम्भावना एकदम कम छ र विशेष गरेर यहाँ दलितको पछाडि नै थुप्रै प्रकारको एउटा राजनीतिक एउटा चाहिँ भावनात्मक रूपमा एउटा वर्गसँग चाहिँ जुन किसिमको एउटा जोडिएको कुरा छ त्यसले पनि ठुलो प्रभाव पारिरहेको छ। त्यस कारणले हामी भन्छौँ एउटा जाति टोटल्ली दलित मात्रै एकै ठाउँ भएर कुन दलित एक ठाउँ हुने? यहाँ थुप्रै प्रकारका दलितहरू छन्, जस्तै हामीले देख्न पाउँछौँ कामी, दमाई, सार्की, गायन, अब तराईको क्षेत्रमा हेर्ने भने बाढी, पोडे, एकजना दलित मात्रै एकता भएर त्यो मुक्तिको सम्भव छैन होला जस्तो लाग्छ मलाई।
तपाईँको विचारमा सबै दलितहरू एकताबद्ध हुने हो भने सायद यो भेदभाव अन्त्य गर्न सकिन्छ?
हजुर, त्यो सम्भावना छ बढी।
छुवाछुत तथा भेदभाव सम्बन्धी कसुर गरेमा 3 महिनादेखि 3 वर्षसम्म कैद र 50,000 देखि 2 लाखसम्म जरिवाना हुन्छ भन्ने प्रावधान कानुनमा उल्लेख गरिएको छ, तर यो थाहा हुँदाहुँदै पनि मानिसले किन भेदभाव गरिरहेको छन्?
यो विषयमा के छ भने विशेष गरेर जुन किसिमको हाम्रो सांस्कृतिक सामाजिक संरचना छ, विशेष गरेर कसैले भावनात्मक रूपमा भेदभाव गर्छ भने त्यो पनि हाम्रो इष्टमित्र छरछिमेक एउटा चाहिँ हाम्रो भावनाले दाजुभाइ जस्तो रूपमा मानिन्छ, जुन उच्च जातिको भए पनि निच जातिको भए पनि त्यसलाई त्यो प्रकारले महसुस गरिएको अवस्था छ। साँच्चै हरेक कुरा कानुनमै खोज्ने हो भने त कानुनले मान्छेलाई धेरै मान्छेलाई कारवाही गरेको अवस्था पनि छ र धेरै मान्छेहरू कानुनबाट वञ्चित भएको अवस्था पनि छ। मानौ हामी एउटा कानुन राज्यलाई मान्छौँ, र हाम्रो विषयमा जुन किसिमको एउटा भेदभाव गरिएको छ ती कानुनहरू सबै जातिमा लागू हुन्छ, तर ती लागू भए पनि उच्च जातिहरूमा पनि त्यस्तो प्रकारको भेदभाव छ। र हामी भन्यौँ हामी एउटा दलित जातिको रूपमा पानी नचल्ने जातमा देखिन्छ यो समाजमा, तर उच्च जातिमा पानी मात्रै चल्छ, उनीहरू पानी चल्ने जातको रूपमा प्रस्तुत भइरहेको अवस्था हामी पाइरहेका छौँ।
स्थानीय तहमा एक वडामा एकजना दलित महिलाले प्रतिनिधित्व गर्दैमा लामो समयदेखि चल्दै आएको यो विभेद अन्त्य हुन सक्छ?
सक्दैन, त्यो कदापि सक्दैन। र महिलालाई पनि हामीले ठुलो सहयोग दिनुपर्ने अवस्था छ। र साँच्चै भन्ने भने योभन्दा पहिला गाविसमा एउटा दलित जातिहरूले पाउने आरक्षण, दलित जातिहरूले पाउने कोटा थियो, र एउटा चाहिँ तपाईँको त्यसपछि अहिले दलित महिलालाई र यसमा पनि वञ्चित गर्ने अवस्था, दलितलाई नै वञ्चित गर्ने अवस्था देखिएको छ। केही पुरुषले राजनीति बुझे र केही अगाडि बढे भन्दैमा चाहिँ ठ्याक्कै दलित महिलालाई त्यो अधिकारमा लैजानु हामीलाई अलिकता गम्भीर, एउटा दलितलाई फेरि पनि अधिकारबाट वञ्चित गर्नु हो।
दलित अधिकारको लागि के कस्ता कार्यक्रम सञ्चालनमा ल्याउनु भएको छ अनि ती कार्यक्रमहरूले कतिको प्रभावकारिता पाए?
एउटा आन्दोलनको लागि हामीले सबैभन्दा पहिला मन्दिर प्रवेशका कार्यक्रम ल्याएको थियौँ 2060 सालमा। तपाईँको मन्दिर प्रवेशको कार्यक्रमले दलितलाई त अत्यन्तै प्रभाव पार्यो, तर अरू जातिलाई त्यसको चाहिँ परिणाम अरू जातिलाई नकारात्मक किसिमको प्रभाव पार्यो। र साँच्चै भन्ने पनि एउटा तपाईँको हामीले सुन्ने गर्दा एउटा चाहिँ तपाईँको जुन एउटा गायकले गाउनुहुन्छ नि, नजाऊ मन्दिर धर्मका धर्नी पैतलाको ढुलो छ त्यहाँ पनि भन्ने गीत गाउनुहुन्छ तपाईँको राजु परिवारले। साँच्चै भन्यो भने आज मन्दिर बनाउने को हुन् दलित हुन्, मूर्ति बनाउने को हुन् दलित हुन्, आज त्यो मन्दिरमा लगाउने घन्टा त्रिशूल बनाउने को हुन् दलित हुन्, नाङ्गो ढाक्नको लागि कपडा सिलाउने नि दलित हुन्, काँडामा चाहिँ जोगाउने जुत्ता सिलाउने नि दलित हुन्, आज त्यही दलितलाई वञ्चित गरिएको छ, आज त्यही दलितलाई छुवाछुत गरिएको छ, आज त्यस्तो अवस्था छ।
संविधानको धारा 24 दलितको हक अनि धारा 40 छुवाछुत विरुद्धको हकको व्यवस्था गरिएको छ, तर पनि यो व्यवस्था कागजमा मात्र सीमित भएको वा प्रभावकारी कार्यान्वयनमा आउन नसकेको हो कि भन्ने पनि छ, तपाईँ के भन्नुहुन्छ?
यो प्रभावकारी कार्यान्वयनमा आउन नसकेकै हो। यहाँका हरेक प्रकारका मान्छेहरू, हरेक प्रकारका एउटा वर्ग सोच बोकेका मान्छेहरू छन्, त्यस कारणले यसलाई प्रभावकारी विचारमा सबै मान्छेहरू मिलेर, सबै राजनीतिक दलहरू मिलेर, सबै दलित मिलेर यसलाई चाहिँ एउटा मेन त्यसको ज्वरो कहाँ छ त्यसलाई उखल्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने मलाई लागिरहेको छ।
यो कानुनलाई प्रभावकारी रूपमा ल्याउनको लागि के गर्न सकिन्छ भन्ने लाग्छ हजुरलाई?
विशेष गरेर कानुनलाई प्रभावकारी रूपमा अगाडि ल्याउनको लागि कार्यान्वयन पक्ष के हो? जबकि एउटा देशको कानुन त्यो देशको सबै जनताको लागि, सबै नागरिकको लागि बराबर हुन्छ भने नेपालको संविधान, नेपालको कानुन किन चाहिँ दलितहरूको लागि अछुत छ? साँच्चै भन्यो भने अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने 1965 अन्तर्राष्ट्रिय रूपमै नेपालले हस्ताक्षर गरेको छ यो देशमा दलित छैनन्, यो देशमा छुवाछुत छैनन् भनेर। यहाँका सरकार चलाउने, यहाँका व्यवस्था चलाउने मान्छेहरूले पनि अझै पनि छुवाछुत भेदभाव गरिरहेको छन्, यो गलत छ, यसको अन्त्य हुनै पर्छ।
तपाईँले भन्नुभयो कार्यान्वयन पक्ष कमजोर भएर, यो कार्यान्वयन पक्ष कमजोर नबनाउनको लागि के गर्न सकिन्छ?
साँच्चै भन्यो भने कार्यान्वयन पक्ष कमजोर नबनाउनको लागि त्यस क्षेत्रमा दलितले पाउने सम्पूर्ण अधिकारहरूको चाहिँ सुनिश्चित गर्नुपर्छ, र दलितहरूलाई पनि एउटा सम्मानजनक प्रकारको एउटा प्रतिष्ठामा पुर्याएर उनीहरूले जुन किसिमको गर्ने पेसा, उनीहरूले जुन किसिमको गर्ने एउटा व्यवसाय, उनीहरूले हरेक प्रकारले अगाडि बढ्न सक्ने खेलकुद क्षेत्रमा, एउटा चाहिँ शिक्षा क्षेत्रमा अगाडि बढाउनको लागि यो समाजको पनि अथवा यहाँको नागरिकको अथवा यहाँको जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस कारणले गर्दाखेरि त्यो ठाउँमा महत्त्वपूर्ण भूमिका खेलिरहनु पर्छ भन्ने लाग्छ मलाई।
भोलिका दिनमा दलित हक हितको लागि कस्ता कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाउनु भएको छ?
भोलिका दिनहरूमा एउटा विशेष गरेर शैक्षिक आन्दोलन र तपाईँको सांस्कृतिक आन्दोलन अगाडि बढाउनु पर्छ, जसलाई राजनैतिक, सांस्कृतिक र सामाजिक आन्दोलनबाट यो चाहिँ अत्यन्तै चरम अगाडि बढाएपछि मात्र यो सम्भावना छ। होइन भने यो जति ठुलो आन्दोलन छैन पनि यो दलितहरूलाई दलित नै दास्ताको रूपमा राख्ने जुन किसिमको एउटा ब्रह्माण्डवादी सोच भएको जुन किसिमको चलन र प्रथा छ, यो चलन र प्रथाको नै अन्त्य हुनुपर्छ जस्तो लाग्छ।
जस्तो यो शैक्षिक आन्दोलन, सामाजिक आन्दोलन भन्नुभयो, यसको बारेमा थोरै भनिदिनु न।
सामाजिक र शैक्षिक आन्दोलन भनेको जुन किसिमको एउटा शिक्षा क्षेत्रमा जुन किसिमको एउटा जस्तै अहिले विभिन्न प्रकारको स्कुलहरूमा धेरै जसो दलित जातिको विद्यार्थीहरू अध्ययन गर्न पाइरहेका छौँ हामीले सामुदायिक विद्यालयमा। आज साँच्चै भन्यो भने धेरै ठाउँको मूल्याङ्कन गर्ने पनि त्यो ठाउँमा एकजना गुरु अथवा शिक्षक हामी कमै प्रकारको स्कुलहरूमा पाउने गर्छौँ। साँच्चै दलितहरू शिक्षामा नभएर होइन, पढे लेखेको नभएर त होइन होला, त्यस कारणले गर्दाखेरि त्यो ठाउँमा पनि व्यवस्थापन पक्ष अथवा चाहिँ हामीले त्यो ठाउँमा पनि पुर्याउनु पर्छ भन्ने लाग्छ मलाई।
अन्त्यमा रेडियो सुनेर बसिरहनु भएका श्रोतालाई के भन्न चाहनुहुन्छ?
मैले सम्पूर्ण गलकोट एफएम सुनेर बस्नुभएको श्रोताहरूलाई हामीले जुन किसिमको आन्दोलन गरिरहेका छौँ, जुन किसिमको सङ्घर्ष गरिरहेका छौँ, एउटा हामीले हाम्रो सोचमा एउटा जाति हामी मात्रै पीडामा नपरेर सम्पूर्ण जाति एउटा वर्ग एउटा चाहिँ पीडामा एउटा चाहिँ एउटा छुवाछुत भेदभावमा परिरहेको अवस्थामा सम्पूर्ण एउटा गलकोट एफएम सुनिरहनु हुने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद दिँदै यो गलकोट एफएम 102.4 मेगाहर्ट्जबाट मलाई यस मञ्चमा बोलाएर आफ्नो विचार प्रकट गर्न दिनुहुने एफएम युनिट र यो परिवर्तनको आवाजमा जो जसले यहाँ सहयोग समर्थन गर्नुभएको छ ती सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हुन्छ, समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
हवस् त, धन्यवाद।
हवस् त, यिनै विविध गतिविधि प्रस्तुत गरिसकेपछि गलकोट नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो गलकोट एफएमद्वारा उत्पादित कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिनै लाग्यो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? कृपया सुझाव, सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-4-12-043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो र साथ दिनुभयो श्रोता, तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विक पनि आज्ञा चाहन्छु। ज्ञान, सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्ट्ज सुन्दै गर्नुहोस्। नमस्कार।